नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 14 गते सोमबार, वैशाख शुक्ल पक्ष एकादशी तिथि, तदनुसार 27 अप्रेल सन् 2026, नेपाल सम्बत 1146, आज बसलाथ्व 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिदैछौ। दशककै सर्वाधिक मोबाइल आयात, 9 महिनामै बाहिरियो 34 अर्ब, शीर्षकको समाचारलाई गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। साउनदेखि चैतसम्म मोबाइल आयातका लागि नेपालबाट करिब 34 अर्ब रूपियाँ बाहिरिएको छ। यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढ़ी हो। वनसार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 9 महिनासम्मको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा 33 अर्ब 82 करोड़ रूपियाँको स्मार्टफोन आयात गरेको छ। यसबाहेक 72 करोड़ 22 लाख रूपियाँको अन्य प्रकृति बार तथा फिचर फोनका मोबाइल आयात भएको भन्सारको तथ्याङ्क छ। गत आर्थिक वर्षभर 35 अर्ब 54 करोड़ रूपियाँको स्मार्टफोन आयात भएको थियो। चालू वर्ष पूरा हुन 3 महिना बाँकी रहेको र भन्सारमा सरकारले कड़ाई गरेका कारण यस वर्ष स्मार्टफोनको आयात गत आर्थिक वर्षभन्दा स्वाभाविक बढ़ी हुने व्यवसायीहरूको भनाई छ। नेपालमा आइफोनको आधिकारिक विक्रेता रहेको जेनरेशन नेक्स्ट कम्युनिकेशन प्रालीका कार्यकारी निर्देशक पवन भीमसरियाले मोबाइलको वैध आयात बढ़ेकाले पनि पछिल्ला वर्षहरूमा यसको आयात बढ़ेको पाइएको बताउनुभयो। मोबाइलको ग्रे मार्केट अवैध बजारमाथि सरकारले कड़ाई गरेकाले पनि वैध रूपमा हुने आयात बढ़िरहेको हो, उहाँले भन्नुभयो। यसबाहेक अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाव बढ़दा त्यसले मोबाइल आयात बापत बाहिरिने रकम बढ़ेको उहाँले जानकारी दिनुभयो। हामीले सिंगापुरबाट मोबाइल खरिद गर्दा डलरमै किन्नुपर्छ, उहाँले भन्नुभयो। डलरको भाव बढ़िरहेकाले आयातकर्ता मुलुकले बढ़ी रकम तिर्नुपर्ने हुन्छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। दिगो भनिएको राजमार्ग नै कमजोर, शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। कुनै बेला मुलुककै सबैभन्दा दिगो राजमार्गको रूपमा परीक्षित बीपी राजमार्ग अहिले सानो बर्खामा पनि बन्द हुने अवस्थामा छ। 2081 असोज 12 गते अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ी पहिरोले उक्त राजमार्ग बगाए यता असार साउनको वर्षा त के हिउँदे क्षणिक वर्षाले समेत राजमार्ग अवरूद्ध हुने गरेको छ। राजमार्ग अवरूद्ध हुँदा पूर्वी नेपाल र काठमाडौँ बीचको यातायात सञ्चालनमा ठूलो शास्ति हुने गरेको छ। बाढ़ीले बगाएको 2 वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म यस राजमार्गमा ढुक्क भएर सवारी साधन चलाउने अवस्था छैन। क्रसर व्यवसायीले रोशी खोला क्षेत्रमा उत्खनन गरेर उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि आउन थाल्यो। खोलाको सतह माथि आएकै कारण सानो पानी पर्दा पनि अहिले रोशी खोला राजमार्गको माथि भएर बग्ने अवस्था सृजना भएको छ। अहिले जापान सरकारबाट प्राप्त हुने 2.61 अर्ब रूपियाँको अनुदान र नेपाल सरकारको 8 अर्ब रूपियाँको लगानीमा सो राजमार्गको पुननिर्माण प्रक्रिया अगाडि बढ़ेको छ। तर ठूलो लगानीबाट बन्ने सड़कको स्थायित्वबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अहिले रोशी खोला क्षेत्रमा एउटा 11 वटा ढुङ्गा खानी र 11 वटा क्रसर उद्योग सञ्चालित छन्। क्रसर उद्योग र ढुङ्गा खानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो भने खोलाको सतह अझ माथि आउने र ठूलो लगानीमा पुननिर्माण हुने राजमार्गको कुनै अर्थ र औचित्य नहुने विज्ञहरूको भनाइ छ। खोलाको सतह बढ़ेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बीपी राजमार्ग सहजै बग्न सक्ने उहाँहरूको दावी छ। रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाति भन्ने जस्तै क्रसर उद्योग र ढुङ्गा खानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुननिर्माण गर्नु उहाँहरूको सुझाव छ। बीपी राजमार्गको स्थायित्वका लागि केवल मर्मत मात्र नभई रोशी खोलाको बहाव व्यवस्थापन र भूप्राविधिक सुधार सहितको एकीकृत पुननिर्माण आवश्यक रहेको उहाँहरूको भनाई छ। भूकम्प भूप्रविधि विज्ञ डाक्टर मनदीप सुवेदी रोशी खोला क्षेत्रमा सञ्चालित ढुङ्गा खानी र क्रसर उद्योगहरूलाई व्यवस्थापन गरेर बीपी राजमार्गको पुननिर्माण गर्न सुझाव दिनुहुन्छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। यसपालि पनि लाखका योजना माग्दै सांसद शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। बजेट निर्माणको संघारमा ससाना योजनामा समेत रकम विनियोजनको माग गर्दै सांसदहरू मन्त्रालय धाउने अभ्यासले यसपालि पनि निरन्तरता पाएको छ। सांसदहरूले बजेट विनियोजनको माग गर्दै आआफ्नो क्षेत्रका योजनाहरूको सूची नै मन्त्रालयमा बुझाइरहेका छन्। प्रदेश र स्थानीय सरकारबाट सञ्चालन गर्नुपर्ने खालका सानातिना योजनामा समेत उनीहरूले संघ सरकारसँग बजेट मागिरहेका छन्। योजना माग्ने सांसदहरूको सबैभन्दा बढ़ी भीड़ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लाग्न थालेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म 686 आयोजनामा बजेट माग गरिएको छ। तीनमा सड़क र पुल निर्माणका धेरै छन्। राष्ट्रिय योजना आयोगले स्थानीय तह अन्तर्गत नै हुनुपर्ने भनेका खुद्रे आयोजनाका लागि समेत सांसदले बजेट माग गरिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार लाखका आयोजना कैलाली र रौतहटबाट बढ़ी पेश गरिएका छन्। भौतिक मन्त्रालयमा बढ़ी योजना माग्ने सांसद भनेर यहाँ नाम सहित पनि समाचारमा उल्लेख गरिएको छ, जसमा देवराज पाठक जो रासोपा सांसद हुनुहुन्छ, दाङ एकबाट निर्वाचित, उहाँले 27 योजना माग्नु भएको छ। रमेश कुमार मल्ल नेकपाका सांसद सल्यानबाट हुनुहुन्छ, उहाँले 25 योजना माग्नु भएको छ। आरएन राई श्रम संस्कृति पार्टी खोटाङबाट उहाँले 22 योजना, विक्रम खनाल रासोपा पश्चिम नवलपरासी एक उहाँले 20 योजना, पुष्पकमल दाहाल नेकपा रूकुम पूर्वबाट उहाँले 19 योजना, जनकराज गिरी कांग्रेस बाजुरा उहाँले 18 योजना, राम विनोद यादव रासोपा धनुषा दुई उहाँले पनि 18, ध्रुवराज राई श्रम संस्कृति भोजपुर उहाँले 17, सोम शर्मा रासोपा बागलुङ दुई उहाँले 14, कोमल गेवाली रासोपा कैलाली एक उहाँले 13, विष्णुबहादुर खड्का कांग्रेस सुर्खेत एकबाट हुनुहुन्छ, उहाँले 13 योजना, धनबहादुर बुढा नेकपाका सांसद डोल्पाबाट उहाँले 12 योजना, यज्ञराज दुलाल नेकपा सिन्धुपाल्चोक दुईबाट निर्वाचित 11 जना, रविन्द्र पटेल रासोपा रौतहट तीनबाट निर्वाचित 10 योजना, सीताराम शाह रासोपा सप्तरी चारबाट निर्वाचित हुनुहुन्छ, उहाँले 10 योजना, गणेश सिंह ठगुन्ना जो एमाले बाट दार्चुलाबाट निर्वाचित हुनुभयो उहाँले 10 योजना, र सागर ढकाल जो गुल्मी एकबाट निर्वाचित हुनुहुन्थ्यो रासोपाका सांसद उहाँले 7 योजना माग्नुभएको विवरण सहितको यो समाचार आजको कान्तिपुर दैनिकमा यसपालि पनि लाखका योजना माग्दै सांसद शीर्षकमा प्रकाशित छ। भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउँदै शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। भालेन्द्र शाहको नेतृत्वमा 13 चैतमा नयाँ सरकार गठन भए यता काठमाडौँले छिमेकी र अमेरिकाका उच्च अधिकारीको आतिथ्य गर्ने क्रम जारी छ। अमेरिका र चीनबाट उच्च अधिकारीको भ्रमण भए लगत्तै नयाँ दिल्लीले पनि सरकारसँग सम्बन्ध विस्तार गर्न वैशाख अन्तिम साता उच्च अधिकारीलाई काठमाडौँ पठाउने भएको छ। परराष्ट्र मन्त्रालय र दिल्ली स्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतीय पक्षले विदेश सचिव विक्रम मिश्रीको भ्रमणका लागि 30-31 वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको छ। भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृत बहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाउनुपर्ने हुन्छ। भारतीय पक्षको प्रस्तावको जवाफमा परराष्ट्र सचिव राईले औपचारिक निम्तो पठाइसकेको सरकारी अधिकारीहरूले बताएका छन्। यसअघि 27 चैतमा मोरिसमा नवौं हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई भेट्नु भएको थियो। उक्त भेटमा आगामी दिनमा दुवै तर्फबाट हुने उच्च स्तरीय भ्रमण अघि नेपालका प्राथमिकताका आयोजना र कार्यक्रमलाई टुंगो लगाउने विषयमा छलफल भएको थियो। खनालसँगको भेटमा भारतीय विदेश मन्त्री जयशंकरले परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउन नयाँ सरकारका प्राथमिकता बुझ्नु आवश्यक रहेकाले त्यसका लागि विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने प्रस्ताव गर्नुभएको थियो। भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउँदै शीर्षकको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै काठमाडौँका 3 नगरपालिकाले तोके निजी स्कूलको शुल्क शीर्षकको समाचार लिँदैछौ। काठमाडौँका बुढानीलकण्ठ नागार्जुन र किर्तिपुर नगरपालिकाले निजी विद्यालयले लिन पाउने शुल्क तोकेका छन्। ती नगरपालिकाले अधिकतम र न्यूनतम शुल्क निर्धारण गरेका हुन्। निजी विद्यालयको वर्गीकरण गर्दै शुल्क तोकिएको जानकारी नगरपालिकाहरूले वेबसाइटबाट दिएका छन्। निजी विद्यालयको शुल्क निर्धारण गरेर विद्यालय संचालनको निर्णय गरिएको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताउनुभयो। नगरपालिकाहरूले ईसीडीमा न्यूनतम 2400 कक्षा 10 अधिकतम 7755 रूपियाँसम्म मासिक शुल्क लिन पाउने गरी शुल्क तोकेका छन्। क ख र ग श्रेणीमा निजी विद्यालयको वर्गीकरण गरी शुल्क तोकिएको छ। तोकिएको शुल्क अनुसार एउटै श्रेणीको विद्यालयले पनि नगरपालिका अनुसार फरक फरक शुल्क लिन पाउने व्यवस्था गरिएको छ। बुढालिन कण्ठले प्ले ग्रुपको मासिक शुल्क 2860, नर्सरीको 2960, एलकेजीको 3080 र युकेजीको 3190 रूपियाँ शुल्क तोकेको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। मुद्दा विचाराधीन बचतकर्ताले तत्काल रकम फिर्ता पाउने शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। सरकारले अदालतमा मुद्दा विचाराधीन रहेका सहकारी पीड़ितको रकम तत्काल फिर्ता नगर्ने नीति लिएको छ। सहकारी पीड़ितको बचत रकम 100 दिनभित्र फिर्ता गर्ने प्रक्रिया थाल्ने भनेको सरकारले सोही प्रयोजनका लागि समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा संचालन कार्यविधि 2083 ल्याएको छ। सरकारले चैत 14 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। उक्त कार्यसूचीको 99 बुदामा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता प्रक्रिया 100 दिनभित्रै शुरू गर्ने उल्लेख छ। यसै बमोजिम नै सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि ल्याइएको कार्यविधिले गरेको व्यवस्थाका कारण अदालतमा विचाराधीन मुद्दा भएकाहरू तत्काल रकम फिर्ता प्राप्त गर्नबाट वञ्चित हुने भएका हुन्। मुद्दा विचाराधीन बचतकर्ताले तत्काल रकम फिर्ता नपाउने शीर्षकको यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। उखरमाउलो तराईमा वर्षाले ल्यायो राहत शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। तराईमा उखरमाउलो गर्मी र काठमाडौँ उपत्यकामा डढेलो सहितको प्रदूषणले आहत बनाइरहेका बेला शनिबारदेखि शुरू भएको वर्षाले राहत दिन थालेको छ। काठमाडौँ उपत्यका र पूर्वी तराई क्षेत्रमा वर्षासँगै गर्मी र प्रदूषण घट्न थालेको छ भने पश्चिम तराईका बासिन्दाले मंगलबारसम्म प्रतीक्षा गर्नुपर्नेछ। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार यो साताभर बदली र वर्षाका गतिविधि हुनेछन्। पूर्वी नेपाल र काठमाडौँमा शनिबारदेखि नै यस्तो गतिविधि शुरू भए पनि पश्चिमतर्फ बुधबारबाट मात्रै वर्षा हुनेछ। आज पनि वर्षा, भोलि झन धेरै ठाउँमा वर्षा, वायु प्रदूषण घटेको र डढेलो पनि घटेको सम्बन्धीको यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। महँगीले हान्यो 8 खर्बका आयोजना शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्तर्राष्ट्रिय द्वन्द, इन्धनको अभाव र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिका कारण देशभरका करिब 8 खर्ब रूपियाँ बराबरका विकास आयोजनाहरू नराम्ररी प्रभावित भएका छन्। गत फागुनदेखि बढ़दो महँगीका कारण निर्माण व्यवसायहरू ठूलो घाटा सहेर काम गर्न बाध्य छन् भने धेरैजसो आयोजनाहरू सुस्त वा ठप्प हुने अवस्थामा पुगेका छन्। नयाँ सरकार गठनसँगै मूल्य समायोजन गर्ने आश्वासन दिइए पनि हालसम्म कुनै ठोस निर्णय नआउँदा व्यवसायीहरू अन्यलमा परेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। वास्तविक सुकुम्बासी पत्ता लगाउन स्क्रीनिङ शीर्षकको समाचार नेपाल समाचार पत्रबाट लिँदैछौ। सरकारले काठमाडौँका 4 स्थानका सुकुम्बासी बस्ती खाली गर्दै वास्तविक सुकुम्बासी पत्ता लगाउन शुरू गरेको छ। शनिबार बिहानदेखि हिजो आइतबारसम्म थापाथली, मनोहरा, गैरीगाउँ र शान्तिनगरका सुकुम्बासी बस्ती खाली गर्दै उनीहरूको स्क्रीनिङ थालिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिका प्रहरी बलका करिब 3,000 सुरक्षाकर्मीको टोलीले बस्ती खाली गरेको हो। तीनै स्थानमा गरी करिब 1,000 साना ठूला घर टहरा थिए। तीमध्ये वास्तविक सुकुम्बासी पत्ता लगाउन अहिले स्क्रीनिङ भइरहेको सम्बन्धीको यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। पाँच वर्षदेखि बाख्राको खोरमा बालिका शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। बर्दियाको एक गरीब परिवारका 8 वर्षीय बालिका 5 वर्षदेखि बाख्राको खोरमा बाँधिएर जीवन बिताइरहेकी छन्। मधुबन नगरपालिका 5 को 10 नम्बर गाउँ बस्ने एक गरीब परिवारकी 8 वर्षीय बालिकालाई मानसिक तथा शारीरिक समस्याका कारण घर परिवारले नियन्त्रण गर्न कठिन भएपछि उहाँलाई बाख्राको खोरमा राखिएको छ। दिउँसोको गर्मीमा खरले छाएको बाख्राको खोरमा बालिका सुतिरहेको देख्न सकिन्छ। कपडाले बाँधेर परिवारले ती बालिकालाई सुताएर राख्ने गरेको छ। नजिकैको गोठमा गाईहरू उग्राइरहेका बेला बालिका भने चुपचाप सुनेर बस्ने गरेकी छन्। आमा पार्वती गाह मगरले बालिकालाई नियन्त्रण गर्न नसकेर बाख्राको खोरमा बाँध्नु परेको बताउनुभयो। उहाँका अनुसार शुरूमा स्वास्थ्य समस्या देखिए पनि उमेर बढ़दै जाँदा गम्भीर समस्या देखा पर्न थालेका छन्। पहिले खाट वा रूखमा बाँध्ने गरिएको थियो। बाँधेको डोरी खोलेर भाग्ने, हराउने र जथाभावी व्यवहार गर्ने समस्या बढ़ेपछि बाख्राको खोरमा राख्न बाध्य भएको आमा पार्वतीले भावुक हुँदै भन्नुभयो। उपचार गर्ने पैसा छैन, खोला छोड्दा हराउँछ, मन त कहाँ हो र यसरी खोरमा बाँधेर राख्ने, तर बाध्यता छ। उहाँले भन्नुभयो, यो समाचार तस्वीर सहित 5 वर्षदेखि बाख्राको खोरमा बालिका शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।